चिकन के लिहाज से तो हम कह सकते हैं कि इससे भी ज़्यादा तादाद हो सकती है, क्योंकि कोई क्राइटेरिया उस तरह मैय करने का नहीं है ऑन डेथ। तो इस लिहाज से तो हम कह सकते हैं कि अफगानिस्तान और पाकिस्तान में मिला के इतनी डेथ बल्कि इससे भी बढ़ सकती है। जहाँ तक पाकिस्तान की बात है, तो पाकिस्तान में 2006 से जो पाक इंस्टीट्यूट फॉर पीस स्टडीज मॉनिटर कर रहा है, और उसकी अभी तक जो डेथ कैजुअलिटीज हैं वो तकरीबन 42,000 इस वक्त तक हो चुकी हैं। तो जिसमें जो है ना वो इसमें जो जो इस वक्त लड़ाई जारी है तहरीक तालिबान पाकिस्तान के साथ और अलकायदा के साथ, उनके हमलों में जो सिविलियन कैजुअलिटीज हुई हैं, चाहे वो ड्रोन हमलों की सूरत में हुई हैं, चाहे वो फिर कावराना तौर पर हुई हैं, और इधर बलोचिस्तान इंसर्जेंसी में भी कुछ कैजुअलिटीज हुई हैं। तो 2006 के बाद जो है ना, क्योंकि इसमें थोड़ी सी तेज़ी आई थी इन हमलों में, तो ये तकरीबन मोर देन 42,000 जो है ना वो डेथ्स हैं, और तकरीबन 70,000 जो है ना वो इंजरीज हैं। तो जहाँ तक जो अफगानिस्तान में है, तो अफगानिस्तान में चूँकि जो है ना वो 9/11 के फौरन बाद एक मुसलसल कंटिन्यूसली बात चल रही है, और वहाँ पे इससे भी ज़्यादा कैजुअलिटीज जो है ना वो, क्योंकि वहाँ पे कोई मैकेनिज्म या कोई तरीका था, कोई मेथड नहीं था रिकॉर्ड करने का, तो इससे भी ज़्यादा तबाही जो है ना वो नज़र आती है।
यानी आपका ख्याल है कि 1.5 लाख से ज्यादा लोग हलाक हुए होंगे 9/11 के बाद।
जी
जी
जी 1.5 लाख से ज्यादा, मेरे ख्याल में 1.5 लाख से ज्यादा जो है ना वो डेथ्स हो चुकी हैं इस वक्त, क्योंकि 14 साल हो चुके हैं अफगानिस्तान में। तो बहुत ज्यादा जो है ना, क्योंकि अफगानिस्तान में कोई ऐसा डेटाबेस नहीं है, नहीं था जो 9/11 से जो है ना वो कैजुअलिटीज को काउंट करना शुरू करे, या मीडिया रिपोर्ट्स पे जो है ना वो डिपेंड करते हुए, मिसाल करते हुए ये रिपोर्ट्स आ रही हैं, तो ये तो तादाद तो बहुत इससे भी ज्यादा हो सकती
जी, लेकिन ये बताइए कि जब आप ड्रोन हमलों को देखते हैं और तालिबान हमलों को देखते हैं, तो आपके ख्याल में किस जरिए से सिविलियन ज़्यादा मारे गए हैं?
है। ये तो डेफिनेटली ड्रोन हमलों से तो नहीं इतने सिविलियन मारे गए जितने तालिबान अटैक से मारे गए हैं, इसको तो कंपेयर नहीं किया जा सकता, क्योंकि तालिबान अटैक में तो डायरेक्टली जो है ना वो सिविलियन ही अटैक होते हैं, इसके फोर्सेस अटैक होते हैं, और सिविलियन अटैक्स इसलिए ज़्यादा हुए हैं पाकिस्तान में, खासकर जो सुसाइड अटैक्स की एक लहर थी उसमें बहुत ज़्यादा सिविलियन कैजुअलिटीज हुई हैं बनिस्बत जो है, और इसी तरह अफगानिस्तान में भी सिविलियन बहुत ज़्यादा मारे गए हैं, जबकि ड्रोन अटैक्स में तो कैजुअलिटीज उस नस्बत से बहुत कम हुई है।
मुश्तबा राठौर, हम इस वक्त क्योंकि हमारे पास ब्रेकिंग न्यूज़ आई है, लिहाजा हम चाहते हैं कि आप इसके बारे में भी कोई कमेंट हमें दें। आज अमेरिका ने भारत के साथ एक दिफाई मुआहदा साइन किया है, और आप जानते हैं कि जब भी इस तरह का कुछ होता है तो पाकिस्तान को भी एक तरह की शय मिल जाती है कि वो अपनी दिफाई जो कैपेबिलिटीज़ हैं उसमें इजाफा करें। हम अनकरीब भारत से एक सियासी तज्ज़ियाकार को लेंगे, और हम आपको भी सुनना चाहेंगे कि आप क्या समझते हैं कि अगर अमेरिका और भारत का ये दिफाई मुआहदा हुआ तो अमन के लिए जो कोशिशें हैं वो किस हद तक पाकिस्तान में मदहम पड़ जाएंगी। हम सबसे पहले आपको ये रिपोर्ट सुनाना चाहते हैं। ये रिपोर्ट पेश कर रहे हैं सुहेल अंजुम।
भारत और अमेरिका ने मुश्तरका तौर पर दिफाई आलात की तैयारी और टेक्नोलॉजी के फरोख से मुतल्लिक एक 10 साल दिफाई फ्रेमवर्क मुआहदे पर दस्तखत किए। स्ट्रेटजिक नुक्ते नजर से अहम इस मुआहदे में जेट इंजन और तैयारा बरदार बेड़े की तामीर और टेक्नोलॉजी का फरोख शामिल है। इसके अलावा दोनों मुल्कों ने हाईटेक मोबाइल पावर सोर्स और कीमियाई और हयातियाती जंग के लिए हिफाजती सूट के बारे में दो प्रोजेक्ट मुआहदों को भी हतमी शक्ल दी। इस फ्रेमवर्क मुआहदे का फैसला अमरीकी सदर बराक ओबामा के जनवरी में होने वाले दौरे भारत के मौके पर किया गया था। इसमें बहरी तहफ्फुज़ से लेकर मुश्तरका ट्रेनिंग जैसे उमूर पर खास तवज्जो दी गई है। एक दिफाई माहिर जयदेव रानाडे ने मुआहदे को इंतहाई अहम करार देते हुए कहा। जयदेव रानाडे कह रहे थे कि खास तौर पर मैं ये महसूस करता हूँ कि एयरक्राफ्ट कैरियर टेक्नोलॉजी और जेट इंजन टेक्नोलॉजी की मुश्तरका पैदावार और फरोख का मुआहदा एक स्ट्रेटजिक कदम है। इसके दूरदर्श नतज बरामद होंगे और अगर इसने अमली शक्ल अख्तियार की तो मेरे ख्याल में ये दोनों मुल्कों के बाहमी ताल्लुक में एक संग मील साबित होगा। मुआहदे पर वजीर दिफा मनोहर पर्रिकर और भारत के एक रोजा दौरे पर आए अमरीकी वजीर दिफा आश्टन कार्टर ने दस्तखत किए। दोनों फरीकों में ऐसे मंसूबों पर मुश्तरका तौर पर काम करने के सिलसिले में भी इत्तेफाक राय हुआ, जिनसे अमरीकी दिफाई सनद को भारतीय सनद के साथ शराकत के नए मौके मिलेंगे और मेक इन इंडिया मुहिम के तहत दिफाई आलात की तामीर होगी। इस मुआहदे के साथ अमरीका रूस को पछाड़कर भारत को हथियारों की सप्लाई करने वाले सर फहरिस्त मुल्कों में शामिल हो गया। मनोहर पर्रिकर ने दस्तखत के बाद कहा कि इस मुआहदे के बेहतर नतायज बरामद होंगे। उन्होंने आश्टन कार्टर से मुलाकात को खुशगवार बताते हुए कहा कि वो इंतहाई सरगर्म और भारत के तरफदार हैं। आश्टन कार्टर ने कहा कि हमारे अजायम बड़े हैं और जेट इंजन और तैयारा बरदार बेड़े की टेक्नोलॉजी का मंसूबा भी बड़ा है। उन्होंने अपने दौरे में वजीर आजम नरेंद्र मोदी, वजीर खारजा सुषमा स्वराज और कौमी सलामती के मुशीर अजीत डोभाल से भी मुलाकात की। वजीर आजम नरेंद्र मोदी ने इस उम्मीद का इजहार किया कि अमरीका की असलाह साज कंपनियों समेत दीगर कंपनियां भी भारत की मेक इन इंडिया मुहिम में सरगर्मी से हिस्सा लेंगी और यहाँ मैन्युफैक्चरिंग यूनिट लगाएंगी। सुहेल इंजुम, वॉइस ऑफ अमेरिका, नई दिल्ली।
जी, हम भारत चलते हैं जहां से सियासी तजिया कार जफर आगा हमारे साथ लाइन पर हैं। जफर आगा, आपको खुश आमदेद।
बहुत बहुत शुक्रिया आपका।
तो हमारे साथ पाकिस्तान से मुश्तबा राठौर हैं, ये अमन के लिए काम करते हैं पाकिस्तान में। इन आपके बाद उनके पास जाएंगे, वो स्काइप के जरिए इस प्रोग्राम में हमारे साथ शरीक हैं। आपसे बुनियादी तौर पे यही सवाल कि आप जानते हैं कि पाकिस्तान और अमेरिका का एक स्ट्रेटेजिक डायलॉग चल रहा है और इस सिलसिले में इस्लामाबाद में भी मीटिंग्स हो रही हैं, लेकिन आज ये पता चला कि अमेरिका और भारत के दरमियान एक दिफाई मुआहदा जो है वो तय पाया है। कुछ बताइए कि अफ़गानिस्तान के हवाले से ये इस दिफाई मुआहदे को आप किस तरह देखते हैं?
देखिए, ये बहुत अहम मुआहदा है और ये मुआहदा, इस मुआहदे को सिर्फ अफगानिस्तान के पस मंजर में नहीं देखना चाहिए और ये मुआहदा हिंदुस्तान से जो हुआ है वो महज उस पस मंजर में नहीं हुआ है। वो एक फैक्टर जरूर है, लेकिन जैसा कि आप वाकिफ हैं और फॉरेन पॉलिसी और स्ट्रेटजिक एक्सपर्ट्स का कहना है कि पिछले कुछ वर्षों से हिंदुस्तान आहिस्ता आहिस्ता अमरीका से और हिंदुस्तान और अमेरिका की स्ट्रैटेजिक कुर्बत बढ़ती चली जा रही थी। ये उस जो हिंदुस्तान की फॉरेन पॉलिसी में जो ये एक फंडामेंटल शिफ्ट आया है, ये उसकी जानिब एक अहम पेशरफ्त है और इसका पस मंजर इसमें तेजी आने की का एक सबब पिछले कुछ वर्षों में और बिलखसूस अभी हाल में जो चाइना के सदर की पाकिस्तान का दौरा हुआ और उसमें जिस तरह से पाकिस्तान और चाइना की कुर्बत बढ़ी और वो अंसर भी एक बहुत अहम मेरे ख्याल में वो एक बहुत अहम जुज है जिसने हिंदुस्तान और अमेरिका को की डिफेंस स्ट्रेटजिक पार्टनरशिप को में और तेजी पैदा की।
अच्छा,
अफगानिस्तान के पस मंजर में आप वाकिफ हैं कि हिंदुस्तान में बहुत कंसर्न है कि अमेरिका के ड्रॉ डाउन के बाद जो अब जल्दी होने वाला है, जब अमेरिका पूरी तरह से अमेरिकी फौज का इनखला वहां से हो जाएगा तो उसके बाद वहाँ क्या सूरत हाल होगी, पाकिस्तान और अफगानिस्तान के रिश्ते कैसे होंगे, तालिबान आया हुकूमत में आएंगे या नहीं आएंगे और अगर आ जाते हैं तो उसके हिंदुस्तान पर क्या असरात पड़ेंगे, पाकिस्तान का रुख इसके बाद क्या हो सकता है हिंदुस्तान की जानिब, इन तमाम अवामिल के पस मंजर में हिंदुस्तान में की फॉरेन पॉलिसी एक्सपर्ट्स और इन फॉरेन पॉलिसी इस्टेब्लिशमेंट अब ये समझता है कि उसके हक में यही है कि वो ज्यादा से ज्यादा अमेरिका के करीब आए और ये उस जानिब एक बहुत अहम और पेशरफ्त है जिसमें आने वाले दिनों में मेरे ख्याल में और बहुत सारी चीजें भरकर आएंगी जिसका जिक्र अभी नहीं किया जा सकता।
जी जी ज़फ़र आगा, असल में हम आपके आने से पहले यही बात कर रहे थे कि 9/11 के बाद कितनी खून रेजी हुई है अफ़गानिस्तान पाकिस्तान में। यहाँ अमेरिका की ब्राउन यूनिवर्सिटी की वॉटसन इंस्टीट्यूट से एक रिपोर्ट आई है कि तकरीबन 1.5 लाख अफराद खत्ते में अफ़गानिस्तान पाकिस्तान में हलाक हो गए हैं 9/11 के बाद। अब हमें खदशात हैं कि ये दिफाई मुआहदे के बाद हो सकता है कि पाकिस्तान भी अब भारत का मुकाबला करने की कोशिश करे। हम इस सिलसिले में मुश्तबा राठौर की तरफ जाएंगे जो स्काइप के ज़रिए इस प्रोग्राम में शरीक हैं, लेकिन आगे बढ़ने से पहले एक मुख्तसर आईडी ब्रेक लेते हैं।
आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे। लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
और क्योंकि हमारा ये टेलीविज़न शो है, हम कोशिश कर रहे हैं कि ज़्यादा से ज़्यादा तादाद में लोग हमें कॉल करें, लिहाजा क्योंकि हमारी फ़ोन लाइंस जल्दी जल्दी ड्रॉप हो जाती हैं, तो इस वक्त मियाँ वाली से जिन्होंने कॉल किया है उनको लेते हैं। मुरीद ख़ान, जल्दी से कहिए क्या कहना चाहेंगे आप।
सलाम अलैकुम जनाब, दोस्त ख्याल कर रहा हूँ। इंडिया अमेरिका दफाई मुआहदे सिर्फ और सिर्फ पाकिस्तान पर और चाइना पर दबाव डालने और इसराइल को खुश करने के लिए, मजबूत करने के लिए कर रहा है। भारत खुद तो अमेरिका से दफाई मुआहदे करता है और पाकिस्तान और चाइना की एक साथ इरादारी पर उसके दिल पेट में मरोड़ उठते हैं, तो क्या ये खुला तजाद नहीं है जनाब?
अच्छा, शुक्रिया आपके कॉल करने का। मुश्तबा राठौर, ये बताइए, आप भी जानते हैं कि पब्लिक क्या सोचती है और आप बहुत अरसे से कोशिश करते रहे हैं कि मुल्क में अमन आए और पीस स्टडीज़ के हवाले से आपने तहकीक की है। अभी ये जो सबसे ताज़ा मुआहदा हुआ है अमेरिका और भारत के बीच, आपके ख्याल में इसका पाकिस्तान पर क्या असर पड़ेगा?
इस बात में तो कोई शक नहीं है कि खत्ते में जो है हालात तेज़ी से तब्दील होते रहे हो रहे हैं और जो पाक चाइना जो तो कुर्बतें बढ़ रही हैं उसकी रोशनी में भी जो ये दफाई मुआहदा उसको भी देखा जाना चाहिए। लेकिन जिस तरह जो है ना वो पाकिस्तान और अमेरिका के पिछले अरसे में रिलेशंस के ताल्लुकात ख़राब हुए थे जो दहशतगर्दी की जंग में, तो अभी जो उसी पे जो है ना वो कुछ बहाल होना शुरू हुए थे दहशतगर्दी के हवाले से। लेकिन उसके साथ साथ जो भारत जो बड़े अरसे से ये चाह रहा था कि उसके अमेरिका जिनके साथ कोई इस तरह का एग्रीमेंट हो जाए और वो अपनी फॉरेन पॉलिसी में कामयाब रहा है जो जितने भी ओबामा का दौरा हुआ उसके बाद, तो भारत ने जो अपना मकसद अचीव कर लिया। लेकिन उसके जो खत्ते पे असरात हैं वो जो है ना वो अमेरिका को मद्देनजर रखने चाहिए किसी किस्म का भी जो है ना वो करने के लिए, उसको बैलेंस जो है ना वो पावर ऑफ बैलेंस या जो भी जो मुआहदात हैं जो पाकिस्तान के साथ और भारत के साथ दोनों के साथ बराबर लेके चलेंगे तो फिर खत्ते में अमन जो है ना वो, अदरवाइज तो खत्ते में ताकत का तोज़न तो बिगड़ेगा। और डेफिनेटली जो पाकिस्तान जो अपना दफाई निज़ाम है वो सबको पता है कि वो एक जो अपने जो बॉर्डर है इंडिया के साथ उसको महफूज बनाने के लिए वो भी आगे हद तक जाएगा। इसी तरह भारत क्योंकि वो उसको भी जो है ना वो कई महाज का सामना है तो वो भी यही चाहता है कि वो भी अपने आप को जो है ना दफाई तौर पर महफूज करे। लेकिन दोनों सूरतों में जो है ना वो जो एक ये जंग का जो तसलसल है ये इसको बजाय कम होने के इम्कान के इसमें जो है ना वो हम देख रहे हैं कि मज़ीद इजाफे का खदशा हो रहा है। जूँ जूँ जो है ना ये असले और वेपन्स की दौड़ इन दोनों ममालिक के दरमियान रहती है तो امن و امان کا قیام اور مشکل ہوتا جائے گا. جیسے
بالکل
ہم دیکھ رہے ہیں 9/11 کے بعد جو ابھی تک سلسلہ رک نہیں رہا ہے, دہشت گردی کی جنگ کی لپیٹ میں ہے, پاکستان آلریڈی لپیٹ میں ہے, تو اس کے ساتھ یہ ایک نیا محاذ دوبارہ سے خاص کر مودی گورنمنٹ کے آنے کے بعد کھل رہا ہے, تو یہ جو ہے نا وہ ایک خدشے کا باعث بنے گا.
جی ایک اور کالر کو لیتے ہیں, ہمیں کال کیا ہے کوہاٹ سے خان اکبر آفریدی نے. جی جناب کہیے.
جی السلام علیکم.
وعلیکم السلام.
اور اٹور صاحب سے میرا سوال, میں جب بار دنیا میں تھا تو ایک میگزین میں میں نے پڑھا تھا کہ آخر یہودی عیسائی اور مسلمانوں کو لڑانے میں کامیاب ہو گیا, یہ 9/11 کے بارے میں اس نے لکھا تھا. جو 9/11 کے ابھی تک پروف کوئی نہیں ملے ہیں, لیکن تباہی پاکستان اور افغانستان میں اور عراق میں ہوئی ہے. عراق میں یہ کہ بش نے ماس ڈسٹرکشن کا شوشہ اڑایا تھا. سوال میرا یہ ہے, لاکھوں لوگ مرنے کے بعد چوڑے وہ تقریباً 8,000 امریکی مرے ہیں اور 15 سے لے کر 16,000 تک زخمی ہیں. بش اور ڈک چینی ابھی تک گرفت میں نہیں آئے ہیں, آزاد پہ رہے ہیں. کیا امریکہ کا قانون اپنی گناہگار اور مجرموں کے لیے نہیں ہے, صرف مسلمانوں کے لیے ہے؟
اچھا شکریہ. ظفر آغا, آپ جانتے ہیں کہ ہر جگہ جو ہیں وہ جذبات چڑھے ہوئے ہیں. پاکستان بھارت کے درمیان بھی لفظوں کی جنگ چھڑ گئی ہے پچھلے دنوں, اور اس سے آپ کیا سمجھتے ہیں کہ کس کو نقصان پہنچ رہا ہے؟ کیونکہ یقیناً ہم نے بھی دیکھا کہ جب لوگوں نے اپنا ٹیمپریچر کم رکھا تھا تو کچھ عوام کو بھی اس سے فوائد ہو سکتے تھے. جی ظفر آغا,
ظاہر سی بات ہے یہ تاریخ گواہ ہے اور بہت ہی واضح فیکٹس آف لائف ہے کہ کسی قسم کی جنگ یا کسی قسم کی بدامنی یا تنازع یا دو ملکوں کے درمیان, دو قوموں کے درمیان اگر تنازع پیدا ہو جائے, جنگ ہو جائے, تو اس کا بھگتان عوام کو ہی, اس کا خمیازہ عوام کو ہی بھگتنا پڑتا ہے. چنانچہ ہندوستان پاکستان میں جب تنازع ہوا یا جنگیں ہوئیں, اس کا نقصان ہندوستان اور پاکستان دونوں سرحد کے دونوں جانب کی عوام کو اٹھانا پڑا. جو اکنامک جنگ کے بعد جو اکنامک ایک تباہی آتی ہے, وہ نظام کو, کسی نظام کو نہیں تباہ کرتی, بلکہ اس کا سارا بوجھ اس دونوں ملکوں کے عوام کے اوپر پڑتا ہے. چنانچہ پھر سے ایک بار ہندوستان اور پاکستان میں جو ٹینشن پیدا ہو رہا ہے, اس سے آرمز ریس بڑھے گی. آرمز ریس بڑھنے کے کیا معنی ہوتے ہیں؟ یعنی عوام, وہ پیسہ جو عوام کی ترقی کے اوپر خرچ ہو کیا جانا خرچ ہوتا, وہ پیسہ اب ہتھیار خریدنے میں خرچ ہوگا. اس کا نقصان سیدھے عوام کو ہونا ہے. تو یہ ایک بڑی ہی افسوسناک صورتحال ہے جس کی کوئی حل کسی بھی شکل میں نکل ابھی تک کم از کم نہیں نکل پا رہا ہے. کوششیں ہوتی ہیں لیکن تمام کوششیں ناکام ہو جاتی ہیں. مودی حکومت کے آنے کے بعد یہ حکومت لگا تھا کہ حالات بہتر ہونے کے امکان ہیں, لیکن اس کے برعکس حالات بدتر ہو رہے ہیں. کل جس طرح سے پاکستانی جنرل نے ہندوستان کے مسئلہ کشمیر کو دوبارہ سے اٹھا کر ہندوستان کو ذمہ دار ٹھہرایا ہے, یہ بہت ایک افسوسناک بات ہے. اس سے ظاہر سی بات ہے کہ ہندوستان میں بھی ٹیمپریچر بڑھے گا, اس کا جواب پاکستان سے بھی ٹیمپریچر بڑھنے کی شکل میں آئے گا. پھر وہی ایک سائیکل اور پھر وہی ایک پرانا قصہ جنگوں کا, ٹینشن کا, یہ دونوں ملک اس سائیکل میں دوبارہ سے پھنستے جا رہے ہیں.
جی جی.
جس کا اثر عوام پر پڑنا ہے اور اس کو ہی تمام مشکلات کا سامنا کرنا ہے دونوں جانب.
ظفر آغا بہت شکریہ آپ کا, کیونکہ ابھی ہمارے پاس ایک اور بریکنگ نیوز آئی ہے, اور امریکن اسٹیٹ ڈپارٹمنٹ میں جو پاکستان کی اسٹریٹیجک ڈائیلاگ کے آئے ہوئے ہیں سیکرٹری خارجہ اعزاز احمد چودھری, انہوں نے یہ کہا ہے کہ پاکستان جوہری ہتھیاروں کے عدم پھیلاؤ کے لیے یہاں مذاکرات کر رہا ہے. اس سلسلے میں ہم پاکستان کے جو ایکسپرٹس ہیں انہی سے رجوع کریں گے, لیکن اس موڑ پہ ہم آپ کا شکریہ ادا کرتے ہیں. ہمارے ساتھ ہے بھارت سے سیاسی تجزیہ کار ظفر آغا, بہت شکریہ اور خدا حافظ.
پاکستانی سیکرٹری خارجہ اعزاز احمد چودھری اور امریکی نائب سیکرٹری آف اسٹیٹ برائے آرمز کنٹرول روز گوٹے میلر نے پاک امریکہ سیکیورٹی، اسٹریٹجک اسٹیبلٹی اور ایٹمی عدم پھیلاؤ کے سلسلے میں ہونے والے ساتویں دور کی سربراہی کی. اس دوران دونوں ملکوں نے بڑے پیمانے پر تباہی پھیلانے والے ہتھیاروں کے عدم پھیلاؤ کے لیے اپنی سنجیدگی کی پھر سے یقین دہانی کروائی. دونوں ممالک میں سی ڈی اور ایف ایم سی ٹی امور پر بات چیت ہوئی. مذاکرات کے بعد واشنگٹن میں پاکستانی سفارت خانے میں میڈیا کے نمائندوں سے بات چیت کرتے ہوئے سیکرٹری خارجہ اعزاز احمد نے کہا کہ پاکستان ایف ایم سی ٹی کو ایک امتیازی ٹریٹی سمجھتا ہے.
پاکستان یہ سمجھتا ہے کہ فسائل مٹیریل کٹ آف ٹریٹی کی بجائے فسائل مٹیریل ٹریٹی کی جائے. جس کا کیا مطلب؟ اس کا مطلب یہ ہے کہ جو جس کے پاس سٹاکس ہیں وہ بھی اس کے اندر شامل ہوں اس ٹریٹی کے اندر. کیونکہ اگر آپ ان سٹاکس کو اس میں شامل نہیں کرتے اور صرف کٹ آف کرتے ہیں تو وہ جو ملک ہیں جن کے پاس سٹاکس جمع ہو چکے ہیں ان کو ایک ایج مل جاتا ہے دوسرے ملکوں کے اوپر. تو ہم یہ سمجھتے ہیں کہ اس سے لیول پلئنگ فیلڈ نہیں رہتا. تو پاکستان سمجھتا ہے کہ جو ایف ایم ٹی ہونی چاہیے فسائل مٹیریل ٹریٹی جس میں سٹاکس بھی شامل ہوں اور تمام باتوں پر ذکر ہو اور ہم اس کی بحث کے لیے تیار ہیں.
مذاکرات میں کیمیکل ویپنز کنونشن اور بایولوجیکل ویپنز کنونشن پر بھی بات ہوئی جس پر سیکرٹری خارجہ نے کہا کہ پاکستان کے پاس یہ ہتھیار نہیں ہیں اور پاکستان ان ہتھیاروں کے انسداد کے لیے کی جانے والی کوششوں کی حمایت کرتا ہے. مذاکرات میں پاکستان کی ایٹمی تنصیبات کے داخلی اور خارجی راستوں پر ریڈیشن پورٹل مانیٹرز لگانے پر بھی بات چیت کی گئی. اس بارے میں سیکرٹری خارجہ اعزاز چودھری نے کہا
یہ پاکستان کے کوئی 72 کے قریب سے ایگزٹ اینڈ انٹری پوائنٹس ہیں تو ان کے اوپر یہ لگائے جائیں گے تاکہ ہم نہیں چاہتے کہ کسی بھی ایسے مٹیریل جو فسائل مٹیریل ہو یا کوئی ایسی چیز ہو وہ جو ہے وہ اس کی تجارت ہو. وہ ہم نے ممنوع کی ہوئی ہے مکمل طور پر. ایکسپورٹ کنٹرولز کا مطلب یہی ہے کہ ہم وہ ایسا کوئی چیز باہر نہیں جانے دیں گے. یہ ہماری نان پرولیفریشن کی طرف ایک کمٹمنٹ ہے جو ہم کر رہے ہیں اور اس کا یہ ہے کہ اس کے وہ ڈیٹیکٹرز پھر وہ دیکھیں گے کہ کسی سامان کے اندر کوئی تجارتی سامان آ رہا ہے یا جا رہا ہے اس کے اندر کوئی ایسی چیز تو نہیں ہے جو ڈول یوز ہو یا جس میں تابکاری کوئی مٹیریل شامل ہو کوئی ریڈیائی مٹیریل شامل ہو.
دہشت گردی، پاک افغان اور پاک بھارت معاملات پر پوچھا گئے سوال کا جواب دیتے ہوئے سیکرٹری خارجہ نے کہا کہ دہشت گرد کسی ایک ملک کا مسئلہ نہیں بلکہ پوری دنیا کے مشترکہ دشمن ہیں اور پاکستان ہر قسم کے دہشت گردوں کے خلاف کارروائی کر رہا ہے. محمد عاطف، اردو وی او اے، واشنگٹن.
جی تو مشتبہ راٹھوڑ، جانے سے پہلے اگر آپ ذرا تبصرہ کرنا چاہیں کہ آپ کیا سمجھتے ہیں یہاں پر اعزاز احمد چودھری جو آئے ہوئے ہیں وہ کس حد تک کامیاب رہیں گے کہ وہ امریکہ پر باور کرائیں کہ پاکستان اپنے یہ جو جوہری ہتھیار ہیں یہ محفوظ ہاتھوں میں رکھا ہوا ہے اور یہ جو فسائل مٹیریل ہے اس کو پھیلانا نہیں چاہتا ہے. جی
میرے خیال میں تو پاکستان کے جو پاکستانی حکومت کا یا پاکستان کا موقف بڑا واضح ہے اس سلسلے میں اور اس کئی اور امریکہ کو بھی اور دوسرے ممالک کو بھی پتہ ہے کہ کس حد تک پاکستان کے جو نیوکلیئر ہتھیار ہیں وہ محفوظ ہیں یا غیر محفوظ ہیں. یہ ایک پراپر ایک سسٹم ہے پاکستان کا جو ایٹمی ہتھیاروں کا ہے. لیکن جو بات ہے پاکستان کا موقف ہے وہ ہم یہ ایز اے پیس بلڈر میں یہ سمجھتا ہوں کہ پاکستان بھی یہی چاہتا ہے کہ کم سے کم ہتھیاروں کی دوڑ کم سے کم ہو. لیکن جب ایک طرف ایک ملک جو ہے نا وہ ہتھیار بناتا ہے اور دوسرے ممالک جو ہے نا وہ نہیں بناتے یا کوئی آپس میں کوئی اس طرح کی مسابقت جب شروع ہو جاتی ہے تو پھر دونوں طرف سے ہتھیار تو لازمی بات ہے وہ سارے بنے. جب یہی بات کر رہے تھے کہ پاکستان یہ چاہتا ہے کہ سارا ان ممالک کو بھی شامل کریں جہاں پہ کسی قسم کا بھی جو مواد ہے یہ کیمیائی مواد یا جو بھی ایٹمی مواد ہے اس کو بھی شامل کیا جائے ان ممالک کو بھی شامل کیا جائے. تو یہ بڑی حد تک درست ہے کہ پاکستان کا موقف جو ہے ایک خاص جو ہے نا حد تک ہمیں درست معلوم ہوتا ہے اور یہ کوئی جو ہے نا بظاہر طور پہ یہ کوئی کسی ممالک کے درمیان یا کسی ایک دو ممالک کے درمیان معاہدہ کی بات نہیں ہے. یہ تو ایک اقوام متحدہ کے لیول کا یونائٹیڈ نیشن لیول کے ادارے جو ہے نا ان کو مل کے یہ کام کرنا چاہیے. اس میں جو ہے نا امریکہ یا پاکستان کی کوئی تخصیص یا نہیں ہونی چاہیے. اس میں تمام جو ہے نا وہ ایٹمی ہتھیاروں کے روک یا پھیلاؤ کے لیے جو ہے کہ قوام متحدہ لیول پہ تمام ممالک کو مل کر کوشش کرنی چاہیے.
بہت شکریہ, اس موڑ پہ ہم شکریہ ادا کرتے ہیں مشتبہ راٹھور کا جو محقق ہیں اور امن کے لیے تحقیق کرتے ہیں. آپ کی شرکت کا شکریہ اور ہماری طرف سے خدا حافظ. اس کے بعد ایک آئی ڈی بریک لیتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
جی, آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ دیکھ رہے ہیں اور سن رہے ہیں, اور اس وقت ہم اپنے اگلے موضوع کی طرف آتے ہیں. اور موضوع یہ ہے کہ پاکستان میں ایک میٹرو بس کا افتتاح ہوا ہے. بتایا جاتا ہے کہ یہ ایک بڑی اہم بس ہے, اس کا افتتاح میاں نواز شریف نے کیا. اس سلسلے میں ہمارے ساتھ لاہور سے سینئر صحافی اور تجزیہ کار خالد فاروقی ہیں, ان کو بھی ہم سنیں گے. لیکن کیونکہ ہمارے پاس اس کے سلسلے میں ایک ویڈیو رپورٹ بھی آئی ہے, تو سب سے پہلے آئیے یہ رپورٹ دیکھتے ہیں اور سنتے ہیں.
وفاقی دارالحکومت اور اس کے جڑواں شہر راولپنڈی کے درمیان بہتر سفری سہولت کے لیے اربوں روپے کی لاگت سے تیار کردہ میٹرو بس منصوبے کا وزیراعظم نواز شریف نے جمعرات کو باضابطہ افتتاح کیا. تقریباً 45 ارب روپے کی لاگت سے 14 ماہ کی مدت میں تیار ہونے والے اس منصوبے میں 23 کلومیٹر کی سگنل فری سڑک کی تعمیر, دونوں شہروں میں بین الاقوامی معیار کی بس سروس اور اس کے لیے 24 اسٹیشن کا قیام شامل ہے. منصوبے سے وابستہ حکام کے مطابق روزانہ جڑواں شہروں کے تقریباً 135,000 سے زائد افراد اس بس سروس سے مستفید ہوں گے. حکومت کے اس منصوبے پر حزب مخالف اور بعض سماجی حلقوں کی طرف سے تنقید کی جاتی رہی ہے. منصوبے کے لیے سینکڑوں درختوں کو کاٹ کر بس کا روٹ اور اسٹیشن قائم کیے گئے, جسے ناقدین ماحولیات کے لیے خطرناک عمل قرار دیتے ہیں. لیکن حکومتی عہدیداروں کا کہنا ہے کہ میٹرو بس منصوبے میں کاٹے گئے درختوں سے 4 گنا تعداد میں نئے درخت لگائے جا رہے ہیں, جس سے ماحول کو درپیش خطرے سے نمٹا جا سکے گا. اس منصوبے کو گزشتہ سال دسمبر میں مکمل ہونا تھا, لیکن حکام کے بقول حکومت مخالف جماعت پاکستان تحریک انصاف کا اسلام آباد میں تقریباً 4 ماہ تک جاری رہنے والا احتجاجی دھرنا اس تاخیر کی وجہ بنا. تحریک انصاف کے سربراہ عمران خان اس منصوبے کے شدید ناقد رہے ہیں, اور جمعرات کو بھی ایک جلسے سے خطاب کرتے ہوئے ان کا کہنا تھا کہ حکومت سڑکوں اور میٹرو بس جیسے منصوبوں پر سرمایہ لگانے کی بجائے ان کے بقول عوام کی فلاح اور بہتر مستقبل پر توجہ دے.
کیونکہ قوم کا جو احساس ہے وہ اس کے لوگ ہیں. جتنا آپ لوگوں پہ پیسہ خرچ کریں قوم اتنی خوشحال ہوتی ہے. پلوں پہ اور یہ میٹرو پہ خدا نہ خواستہ زلزلہ آ جائے, پل گر جائے, پھر کیا ہوا, پیسہ ضائع ہو گیا.
تاہم وزیر اعظم نواز شریف اپنی حکومت کی طرف سے شروع کیے گئے منصوبوں پر ہونے والی تنقید کو یہ کہہ کر مسترد کرتے آئے ہیں کہ ملکی معیشت کو بہتر بنانے کے لیے کیے جانے والے اقدامات کے عوام اور ملک کے لیے دور رس نتائج برآمد ہوں گے.
یہ ملک و قوم, یہ جو پیسہ ہے, یہ آپ لوگوں کی امانت ہے, آپ لوگوں کی امانت ہے. اس میں خیانت کرنے والا جو ہے وہ ملک و قوم کے ساتھ خیر خواہ نہیں ہو سکتا. اور یہ انشاءاللہ ہم اللہ کے فضل و کرم سے اس بات کو یقینی بنا رہے ہیں کہ پاکستان کے وسائل بڑی دیانتداری کے ساتھ پاکستان کے عوام کی فلاح و بہبود پہ خرچ ہونے چاہیے.
میٹرو بس راولپنڈی کے علاقے صدر سے براستہ مری روڈ اسلام آباد میں سول سیکرٹریٹ اور یہاں سے واپس صدر کے لیے چلا کرے گی. ایئر کنڈیشن بس میں سفر کا کرایہ اس روٹ پر چلنے والی دیگر ٹرانسپورٹ سے قابل ذکر حد تک کم ہے, اور حکومت اس میں اعانت فراہم کرے گی. ناصر محمود, وائس آف امریکہ, اسلام آباد.
جی, اور خالد فاروقی, آپ کو ہم سننا چاہتے ہیں, آپ کو خوش آمدید.
جی, السلام علیکم.
تو آپ نے عمران خان کا بھی جو ہے نقطۂ نظر سنا, ان کی تنقید یہ ہے کہ یہ عوام کے لیے نہیں کیا گیا ہے. اب سیاست کو ہم الگ رکھ کر اگر بات کریں تو آپ بتائیے غیر جانبداری سے کہ آپ سمجھتے ہیں کہ اس بس کی وجہ سے عوام کو فائدہ ہوگا.
دیکھیے, یقینی طور پہ عوام کو اس سے فائدہ ہوگا, لیکن میرے خیال میں صرف ہوتا یہ ہے کہ پاکستان میں جو حکومتیں ہیں وہ اپنے سیاسی مفاد کے تحت کام کرتے ہوئے کچھ معاملات کو ترجیح دے دیتی ہیں, باقی کو بہت پیچھے لے جاتی ہیں. مثال کے طور پہ اگر میٹرو یہاں شروع کی گئی تو میٹرو کلچر تو برصغیر میں بہت پرانا ہے, 30 سال پہلے کلکتہ میں شروع ہوئی, آج ہی بلکہ شاید انڈیا کے شاید جے پور میں وہاں پہ میٹرو ٹرین, وہاں بھی اس کا افتتاح ہوا ہے 6 शहर हैं इंडिया में जिनका जहाँ पे मेट्रो ट्रेन चल रही है, पाकिस्तान में ये दूसरा शहर है जहाँ पे मेट्रो बस है। ये प्रोजेक्ट तो यकीनी तौर पर अच्छा है, लेकिन अगर इसके साथ साथ आप तालीम को, अगर आप इसके साथ साथ सेहत को, इन दो शोबों को भी आप बराबर में रखें, अगर आपके हॉस्पिटल में मेडिसिन नहीं है, इमरान खान जो रोते हैं या वो जो अपोजिशन की पार्टियां जो कहती हैं, वो ये है कि आपने अपने बाकी तमाम मामलात में वो खत्म कर देते हैं। हॉस्पिटल जो है वहाँ मेडिसिन नहीं मिलती, वहाँ इमरजेंसी नहीं है, वहाँ पे बेड नहीं है, वहाँ पे बुरे हालात हैं, स्कूल जो हैं उनकी बिल्डिंग्स नहीं है। तो इस तरह की सूरत हाल में एक तवाजन जो कायम रखने की जरूरत होती है वो नहीं होता। लेकिन ट्रांसपोर्ट की जहाँ तक जरूरत है, यकीनी तौर पर इसका पूरा इंफ्रास्ट्रक्चर पाकिस्तान में बेहतर बनाना चाहिए। जब पाकिस्तान में मोटरवे शुरू हुआ था नवाज शरीफ साहब के दौर में तो उस पर तनकीद हुई थी, लेकिन आज मैं समझता हूँ कि पाकिस्तान में कोई शख्स उस मोटरवे पे तनकीद नहीं करता, बल्कि उस पर सफर करते हुए खुशी महसूस करते हैं। लेकिन जब यहाँ पे तनकीद होती है तो उसकी वजह कई खदशात होते हैं। जब इस तरह के प्रोजेक्ट बड़े शुरू किए जाते हैं तो उस पर नवाज शरीफ के लेवल पे या मियाँ शहबाज शरीफ के लेवल पे ना सही, लेकिन उसके नीचे जो करप्शन का कल्चर है ये भी चढ़ता रहता है। आप देखिए जो पिंडी का प्रोजेक्ट है, यहाँ पे जिन साहब को इस प्रोजेक्ट का इंचार्ज बनाया गया, हनीफ अब्बासी साहब जो हैं, उनपे वो तो पिछले दौर में एफिडेंट केस में थे, उनपे तो अरबों रुपए का वैसे ही उनपे केसेस जो हैं वो पड़े हुए थे, तो वो बेल पे थे, कभी कभी वो पेश नहीं होते थे कोर्ट में। तो ऐसे शख्स को उन्होंने इंचार्ज बना दी, यहाँ पे आके फिर इन प्रोजेक्ट की शफाफियत पे लोग एतराज करते हैं। लेकिन मजमुई तौर पर ये जो प्रोजेक्ट है ये यकीनी तौर पर को नवाज शरीफ साहब ने रायवंड से लेके रायवंड तक नहीं बनाया, उन्होंने पिंडी के लिए बनाया, लाहौर में भी जिस रूट के लिए बनाया वहाँ बड़ी तादाद में लोग सफर करते हैं और इसको एंजॉय भी करते हैं और इससे फायदा भी उठाते हैं। ऐसे प्रोजेक्ट्स जो हैं, इमरान खान को इसकी मुखालफत नहीं करनी चाहिए, बल्कि पाकिस्तान की पॉलिटिकल पार्टीज को नया कल्चर लेना चाहिए। इमरान खान को चाहिए और पीपल्स पार्टी को कराची में चाहिए कि वो ये प्रोजेक्ट शफाफियत के साथ शुरू करें, उसको मुकम्मल करें।
बहुत शुक्रिया फारूकी साहब, क्योंकि हमारा आज बड़ा पैक्ड एजेंडा है, बहुत ज़्यादा इश्यूज आ गए हैं अचानक, लिहाजा हम आपका शुक्रिया अदा करते हैं। इस मोड़ पे हमारे साथ थे सीनियर सहाफ़ी और सियासी तज्ज़ियाकार खालिद फारूकी। हम अपने अगले सेगमेंट की तरफ जाते हैं, लेकिन जाने से पहले एक मुख्तसर आईडी ब्रेक लेते हैं।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और हम एक और मौजू की तरफ आते हैं, और मौजू जो हमें मिला है वहां पाकिस्तान से वो ये है कि बलूचिस्तान के इलाके में फ्लड्स आ गए हैं और जिसकी वजह से कई जानें ज़ाया हो गई हैं। हमारे साथ इस वक्त पीडीएमए के साबिक डायरेक्टर जनरल डॉक्टर मोहम्मद सिद्दीक आफ्ताब हैं, जो कि स्काइप के ज़रिए इस प्रोग्राम में शरीक हैं। और डॉक्टर आफ्ताब, आपको खुश आमदीद।
शुक्रिया जी।
जी तो जी। आप हमें बताएं कि सबसे पहले तो ये बताइए कि ये जो बारिशें आईं और ये फ्लैश फ्लड्स आए जिसकी वजह से हलाकतें हुई, क्या समझा जा रहा था कि ये हो सकता है या ये अचानक हो गया?
देखिए जी, ये तो मैं यही कहूंगा कि अचानक हुआ, कि प्री मानसून में कभी कभार बारिशें हो तो जाती हैं, लेकिन अमूमन नहीं भी होती। अभी मानसून सीजन शुरू नहीं हुआ, मानसून करंट जून के आखिर और जुलाई के शुरू में कहीं जाके इधर पहुंचते हैं, उस वक्त तो एक्सपेक्ट करते हैं हम। लेकिन इन दिनों में अगर आपको याद हो, जब मैं पीडीएमए में एज ए डायरेक्टर काम कर रहा था, तो जून में ऐसी कुछ सिचुएशन पैदा हुई थी, बहुत सारे इलाके में प्री मानसून बारिशें हुई थी और काफ़ी सैलाब की सिचुएशन पैदा हो गई थी उस वक्त भी। अच्छा, ये इस जिस इलाके की हम बात कर रहे हैं इस वक्त, यहाँ तो आज से कुछ साल पीछे चले जाएं तो यहाँ बड़ा कहत रहा, बड़ा पानी की कमी रही और बड़े सिलसिले रहे, और बारिश का अचानक वहाँ हो जाना और इस नुकसान का होना मैं ये कहूंगा कि ये सब कुछ अचानक ही हुआ है।
अच्छा, तो ये बताइए कि इतने लोग अचानक हलाक हो गए बलूचिस्तान में, ये तो बहुत ही एक अफसोस की बात है। आप क्या समझते हैं कि अगर मानसून की बारिशें बहुत तेज हो गई या इस तरह के वाकयात हुए तो सरकार किस हद तक तैयार नजर आती है इसे निमटने के लिए?
जैसे कि आपके इल्म में है कि यहाँ एक इदारा मौजूद है बलूचिस्तान के अंदर, प्रोविंशियल डिजास्टर मैनेजमेंट अथॉरिटी, जिसको डायरेक्टर जनरल कंट्रोल करता है, मातहत एक डायरेक्टर होता है, पूरी एक टीम मौजूद है और ये हर वक्त हर किस्म की आपात के लिए तैयार रहते हैं और इनके पास तमाम सामान जो ऐसे मौके पर जरूरत होती है वो बिल्कुल तैयार गोदाम में रखा हुआ होता है, बल्कि मुख्तलिफ एरियाज में भी इन्होंने अपने स्टोर बना रखे हैं जो करीब तर वहाँ पड़ते हैं, वहाँ से फौरी तौर पर सामान पहुँचाया जाता है। और दूसरी बात यह कि इनका आर्मी के साथ कोऑर्डिनेशन होता है और आर्मी हेलीकॉप्टर के जरिए भी सामान फौरी तौर पर पहुँचाते हैं। बहरहाल मैं ये कहूँगा कि इनकी तैयारी हमेशा, जब से मैं इनसे मुंसलिक रहा हूँ, इनकी तैयारी मौजूद रहती है।
अच्छा, ये बताइए कि इस वक्त क्योंकि आप माहौलियात के साथ भी काम कर रहे हैं, सेहत के शोबे में भी काम कर रहे हैं, आप क्या देख रहे हैं कि ये जो मौसमियाती तब्दीलियां आ रही हैं इसकी वजह से सेहत को किस हद तक ख़तरा लाहक है?
पूरी दुनिया में आपने देखा कि तब्दीली तो मौसम के एतबार से आ रही है और बलूचिस्तान में तो ज़्यादातर हमारा जो इलाका है उसमें बारानी इलाके ज़्यादा हैं जहाँ पानी की कमी का मसला काफ़ी ज़्यादा रहता है, वो के एक तवील एरिया हमारा समुद्र के साथ साथ है जहाँ बारिशों का और एक जो मानसून करंट की वजह से सैलाब वगैरह का काफ़ी खतरा रहता है, लेकिन इसके बावजूद एनवायरमेंटल पॉल्यूशन के मुख्तलिफ जो फैक्टर्स हैं वो मौजूद हैं। जैसे कि मैं इस कोटा में रहता हूँ, वो कोटा में एक वादी की शक्ल में है जहाँ धुएं का मसला है जो जो माहौल को हमारे एनवायरमेंट को काफ़ी जो है ना ख़राब करता है। इसके अलावा यहाँ दरख्त वगैरह की कमी, पानी की कमी, और जैसे कि आपने आपने खुद बताया कि मेरा ताल्लुक हेल्थ के शोबे से है, जिस इंस्टीट्यूशन में मैं काम कर रहा हूँ वहाँ तो इदारे की हद तक बहुत खूबसूरत वहाँ माहौल बना हुआ है, हॉस्पिटल ज़्यादा हुए, अगर आपका आना कभी हो तो देखना हो, एक हिल स्टेशन की तरह बड़ा खूबसूरत पौधों और दरख्तों के बीच में हमारा हॉस्पिटल बना हुआ है और वहाँ जो हमारे मरीज हैं चेस्ट के खासतौर पर और जनरल मरीज भी आते हैं और पूरे एक बड़े एरिया को हम कवर करते हैं, तो उनको एक अच्छा माहौल वहाँ दे रखा है। लेकिन अगर इज्तिमाही तौर पर हम बात करते हैं तो पॉल्यूशन का मसला कोयटा के अंदर बहुत ज़्यादा है और क्योंकि हमारे दूर दराज इलाके हैं, पानी की आलूदगी का मसला है, पानी पीने का लोगों को नहीं होता है बहुत सारे इलाकों में।
जी, डॉक्टर आफ्ताब, डॉक्टर आफ्ताब आप हमारे साथ रहें क्योंकि इस वक्त हमारे साथ हैदर छलगरी हैं जो कि बात करेंगे इन फ्लैश फ्लड्स के बारे में। हैदर छलगरी, आपको खुशामदीद।
खुशामदीद।
तो ये बताइए, ये जो ताज़ा नुकसान हुआ है ये किस तरह हुआ, कितनी जानें ज़ाया हुई, इसके बारे में कुछ बताइए।
गुज़िश्ता शब बलूचिस्तान के अक्सर ज़िला में बरसातें हुई, काफ़ी लोग ज़ख्मी भी हुए, लेकिन सारूना एक इलाका है वड के नज़दीक ज़िला खुजदार में, नदी नालियों के में अचानक वहाँ जब पानी आ गया तो तकरीबन 9 के लगभग अफराद जो है वो जहाँ बाँक हो गए। इसी तरह हमारे यहाँ जो है महकमा इरीगेशन इन कुदरती आफातों में से निमटने के लिए इनका सूरत हाल इंतहाई नाकिस है। मैं आपको एक वाक्य बताऊं कि पटफिट कैनाल जो बलूचिस्तान का सबसे बड़ा और वाहिद कैनाल है, 2012 में तीन साल कबल इसमें जो शगाफे पड़े थे तो बकौले नसीराबाद डवियन मोरखा 2 जून 2015 को रोरना में जंगकोटा में उनका इंटरव्यू छपा कि महकमा इरीगेशन ने करोड़ों रुपए खर्च करने के बावजूद पटफीट कैनाल की शिगाफे अभी तक पूर्ण नहीं की, इन 3 साल गुजर गए और वो मसलसल करोड़ों रुपए भी खर्च हुए, मसलसल झूठ बोलते रहे, जिससे अब खतरा पैदा हो गया कि पटफीट कैनाल अपने पानी का मुकर्रा हिस्सा जो गुडूबहरा सिंध से لیتا ہے 6,700 کیوسک ان شگافوں کی موجودگی میں کس طرح حاصل کر سکے گا, جس کی وجہ سے ہزاروں کسان کاشتکار زمینداروں کے لاکھوں ایکڑ ذریعہ روی بنجر ہونے کا خدشہ ہے. تو یہ ناقص کارکردگی کی وجہ سے لوگ پانی کو اکٹھے کر کے ڈیم بناتے ہیں اور ہمارے یہاں پانی جو ہے رامت کی بجائے وہ زامت کی شکل اختیار کر لیتا ہے. یہی سب سے محکمہ اریگیشن کا جو صورتحال, جس طرح میں نے آپ کو مطلب بتایا کہ ہمارے بلوچستان کا سب سے بڑا پٹفیڈر کینال ہے, جس کی ابھی صورتحال یہ ہے کہ موسم خریف بھی شروع ہو رہا ہے اور اس کی شگافیں 3 سال سے ابھی تک وہ پور نہیں کی گئی. گزشتہ 3 سال سے لوگوں کی 70% زمینیں غیر آباد ہیں.
بالکل جی حیدر چھلگری, ہمیں احساس ہے اس بات کا کہ اگر بارشیں اچانک آ جائیں تو لوگ کس حد تک اس سے متاثر ہوں گے, لیکن کیونکہ اس سیگمنٹ کا وقت بالکل ختم ہوا, ہمارے ساتھ تھے ایک رہنما جو کہ زمینداروں اور کسانوں کے لیے کام کرتے ہیں, حیدر چھلگری, اور وہ بلوچستان سے اس پروگرام میں شامل تھے. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک بریک لیتے ہیں.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن اس سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہم اپنے آخری موضوع کی طرف آتے ہیں. موضوع یہاں امریکہ میں روز چل رہا ہے اور یہ ہے کہ اس وقت آئسل کے خلاف کس طرح سے لڑا جائے. جیسے کہ آپ جانتے ہیں کہ آئسل رفتہ رفتہ اسلامک اسٹیٹ رفتہ رفتہ بہت سارے علاقوں پہ قبضہ کرتا جا رہا ہے. عراق کے علاوہ شام میں بھی اس نے زمین پر قبضہ کیا ہے. اس موڑ پہ ہم خوش آمدید کہتے ہیں سعد مرزا کو, جو سیاسی تجزیہ کار ہیں اور امریکہ میں اسکائپ کے ذریعے اس پروگرام میں شریک ہیں. سعد مرزا, آپ کو خوش آمدید.
خوش آمدید, تھینک یو.
ہمارے ساتھ عنقریب ہوں گے پاکستان کے مشرق وسطی میں سابق سفیر مشتاق مہر. جو ہی وہ آتے ہیں آپ دونوں حضرات سے ہم گفتگو کرتے ہیں. اس وقت ہمارے پاس کچھ رپورٹیں ہیں جو ہم آپ کو دکھانا چاہتے ہیں ٹیلی ویژن پر, اور اس کی کامنٹری بھی آپ سنیں گے. آئیے سنتے ہیں یہ رپورٹ. اس وقت پروڈیوسر بتا رہے ہیں ہمارے پاس کچھ ویڈیو امیجز غالباً موجود ہیں, لیکن جب تک وہ اکٹھا ہوں آپ کی طرف جاتے ہیں. سعد مرزا, یہ بتائیے آپ کیا دیکھ رہے ہیں. آپ بھی جانتے ہیں کہ یہاں سی این این پہ یا امریکی میڈیا پر روزانہ کہا جا رہا ہے کہ آئسل رفتہ رفتہ عراق میں اور سیریا میں قبضہ کر رہا ہے. آپ کو امریکہ کی حکمت عملی کیا نظر آ رہی ہے؟
تو سب سے پہلے تو یہ کہ ہم یہاں تک پہنچے کیسے ہیں, اور اس میں یہ دیکھنا ہوگا کہ اگر ہم خالی رمادی کی بات کرتے ہیں تو 2009 تک رمادی جو ہے وہ عراقی جنگ میں وہ سٹیبل کافی حد تک ہو چکا تھا, اور اس کے اندر ایک بڑا رول وہاں کی لوکل پولیس فورس اور لوکل انوالومنٹ کا تھا. لیکن رفتہ رفتہ وقت کے ساتھ ساتھ پچھلی عراقی حکومت کے زمانے میں جو بھی ان کے اوپر اعتراضات رہے امن و امان رکھنے کے حوالے سے, تو وہ رفتہ رفتہ وہ کنٹرول کمزور پڑتا گیا, اور نوبت یہ آئی کہ پچھلے مہینے رمادی جو ہے وہ آئسل کے قبضے میں چلا گیا. ظاہر ہے ان کی جو ابھی ان کو انڈورسمنٹ ملا ہے ان کی اسٹریٹجی کے حوالے سے امریکہ کی طرف سے, وہ ایک ان کے لیے بڑا انڈورسمنٹ ہے. ظاہر ہے امریکہ کے لیے کڑوا گھونٹ ہے کہ وہاں پر عراقی فورسز کے بجائے ایک ملیشیا کو وہ آگے لے کر آ رہے ہیں ان سارے اس کیس میں. تو حکمت عملی شارٹ ٹرم میں یا ٹیکٹیکل حوالے سے تو سمجھ میں آتی ہے, لیکن جو ایک براڈر کینوس میں اگر ہم دیکھتے ہیں تو دیکھنا یہ ہوگا کہ آیا یہ کامیابی کے بعد یہاں کی صورتحال کیا ہوگی, وہاں پر امن و امان مستقبل میں کیسے قائم رکھا جائے گا, کیا وہی جو پیچھے کامیاب رہی ہیں حکمت عملی کیا اس کو استعمال کرنے کے لیے ابھی سے کوئی ہوم ورک کیا گیا ہے, گراؤنڈ ورک کیا گیا ہے یا نہیں, اور پھر وہ جو دوسرے گریٹر کنسرنز ہیں ملیشیا کے بارے میں کہ وہاں پہ فرقہ واریت کو ہوا نہ ملے, کیونکہ سیدھی بات ہے کہ اس علاقے میں کوئی بھی چیز جو ہوتی ہے وہ امریکی مفادات پہ اس کے منفی اثرات ہی مرتب ہوتے ہیں. تو اس لیے ہمارے لیے امریکہ کے لیے ایک بہت اہم ایک یہ جنگ ہے, اور اس میں بہت محتاط ہو کر وہاں کی لوکل پاپولیشن کے کنسرنز کو سامنے رکھتے ہوئے آگے بڑھنا ہے.
ہمارے ساتھ اس وقت مشرق وسطی میں سابق سفیر مشتاق مہر ہیں, اور مہر صاحب آپ کو خوش آمدید. جی مشتاق مہر
جی, بہت مہربانی, کہیے
جی. تو بنیادی طور پہ آپ بتائیے, آپ سفیر رہے ہیں مشرق وسطی میں, اس وقت ہم دیکھ رہے ہیں کہ اسلامک اسٹیٹ رفتہ رفتہ بہت سارے ایریا پہ قبضہ کر رہا ہے, عراق میں بھی اور سیریا میں بھی. آپ کیا سمجھتے ہیں کہ جو شیعہ ملیشیاز ہیں جن پر اس وقت امریکہ بھی کسی حد تک انحصار کر رہا ہے, کیا وہ زمین واپس لے سکیں گے آئی ایس ایل سے؟
جی میں سمجھتا ہوں جو اسٹریٹجیکلی جہاں تک گراؤنڈ فورسز کا تعلق ہے تو یہ سنی فیکشنز جو ہے یہ ان کو برتری حاصل رہے گی. اس کی دو تین وجوہات ہیں. ایک تو ہم نے دیکھا ہے کہ یہ جو سارا مڈل ایسٹ ہے اس میں ایکسٹریم سنی لوگوں کا قبضہ رہا ہے, وہ صدام حسین جیسے بندے نے اتنے سال حکومت کی ہے, اور اس میں ریپبلکن گارڈز اور ان کے پھر لیڈرز اور ٹرائبل ڈومیننس. دوسری بات ہے کہ یہ جو شیعہ فورسز ہیں وہ ابھی تک آرگنائز نہیں ہو سکی, اور خاص طور پہ یہ جو کچھ 10 سال سے زیادہ عرصہ گزرا ہے شیعہ گورنمنٹ جو عراق میں ہے وہ اپنے آپ کو سنبھال نہیں سکی. تو جہاں تک گراؤنڈ فورسز کا تعلق ہے یہ اسلامک اسٹیٹ یا داعش یا جو سنی فیکشنز ہیں ٹرائبل ہیں یا وہ سیکٹیرینز ہیں ان کو برتری حاصل رہے گی. اور اس کی میں سمجھتا ہوں بہت بڑی وجہ جو چینج آف گورنمنٹ ان سعودی عربیہ ہے وہ بھی ہے, کیونکہ یہ جو سعودی برادرز ہیں انہوں نے فیصلہ کیا ہے کہ وہ سنی فیکشنز کی بیک پہ رہیں گے, اور وہ سیریا اور عراق میں ایسی تبدیلیاں لانے کی کوشش کریں گے جو ان کی سیکیورٹی کے لیے زیادہ سوٹیبل ہوں گی. لیکن الٹیمیٹلی میں سمجھتا ہوں جو قانون ہے دنیا کا وہ یہ ہے کہ جو میجارٹی رول ہے وہ پریویل کرے گا, اور چونکہ میجارٹی عراق میں کم از کم شیعہ پاپولیشن کی ہے, کویت میں شیعہ پاپولیشن کی ہے, سیریا میں بڑی حد تک شیعہ قابض تو رہے ہیں لیکن میجارٹی میں نہیں ہے, تو جو میجارٹی ہے وہ پریویل کرے گی, چاہے وہ ڈیموکریٹک فورسز کے تھرو آئے, الیکشن کے تھرو آئے, یا کسی ریفارم کے تھرو آئے, یا وہ ملیٹنٹ مینز کے تھرو آئے. اور میرا فائنل پوائنٹ یہ ہوگا کہ یہ جو داعش کا ہم فینومینا دیکھ رہے ہیں یہ موومنٹس ہیں, اور موومنٹس بہت حد تک سیکنڈ ورلڈ وار کے بعد نہ افریقہ میں کامیاب ہوئی ہیں, نہ یہ ایشیا میں کامیاب ہوئی ہیں, نہ یہ سینٹرل ایشیا میں کامیاب ہوئی ہیں, ایکسیپٹ وہ ایک کمیونسٹ پارٹی ضرور ہوئی ہے رشیا چائنا میں, مگر وہ تھوڑا سا ڈفرینٹ کیس ہے. تو یہ جو موومنٹس ہیں اس کے سسٹینیبلٹی بہت زیادہ نہیں ہے. عراق میں جو سپورٹ کر رہا ہے فیکشن, ایک تو سنی فیکشن ہے, ان کی سپریشن ہے, دوسرا آئل منی ہے, تیسرا سعودی گورنمنٹ ہے, اور چوتھا یہ جسے میں کہتا ہوں پراکسی وار ایران اور سعودیہ کی. بالکل. ایران اور سعودیہ کی پراکسی وار میں سعودیز کے زیادہ ریجنل اور انٹرنیشنل پارٹنرز ہیں, اور ایران کے اس وقت ذرا کم سپورٹرز ہیں.
اچھا سعد مرزا یہ بتائیے, ہم بھی جانتے ہیں کہ ایران اور سعودی عرب جو ہیں وہ براہ راست اس وقت اس جنگ میں ملوث ہیں. یہاں امریکہ میں کہا جا رہا ہے کہ آخر میں ہوگا یہ کہ عراق 3 حصوں میں بٹ جائے گا, شیعہ سنی اور کرد. آپ اس کو اسی طرح سے دیکھتے ہیں کہ یہ اس کا عراق کا مستقبل اسی قسم کا ہوگا؟
देखिए, जैसे पहले आपकी गेस्ट ने बात की कि मूवमेंट्स के हवाले से कि वो फिजल आउट हो जाती हैं, लेकिन चूंकि यहाँ पर जिस किस्म की इंटरसेक्शन है इंटरेस्ट की जिन ममालिक की, तो वो तो कहीं नहीं जा रहे और वो कमिटेड है लॉन्ग टर्म इसके लिए। और जैसा तो आपका सवाल कि आया इराक को के डिसइंटीग्रेशन के चांसेस इसमें आया बढ़ जाते हैं इस सिचुएशन में, जी डेफिनेटली खतरा है। खतरा है कि इराक, क्योंकि मोसुल में जो हुआ और जो रमादी में आप देख लीजिए, बहुत थोड़े से आईएसएल के फाइटर्स थे और काफ़ी बड़ी तादाद थी इराकी हुकूमत की फोर्सेस की, कि जो पसपा हुए लो मोरेल की वजह से, जिस वजह से इस वक्त ये मालूम नहीं होता कि इराकी हुकूमत का अपनी टेरिटरी के ऊपर गिरफ्त मुकम्मल है, और जो जाहिर है इस डेंजर को बढ़ा देता है, इस खतरे को बढ़ा देता है कि इराक जो है वो अगर लॉन्ग टर्म इंतशार का शिकार नहीं, तो वो चीज़ एक तकसीम की तरफ भी जा सकती है।
मुश्ताक साहब, आप इस जो तज़िये से भी मुत्तफिक हैं कि इराक इस वक्त जो है वो टूट रहा है, और इसके अलावा आप क्या देखते हैं कि शाम में भी मुमकिन है कि एक तरह का बंटवारा हो?
जी, हमने बहुत डिस्कस किया है कि इराक की सब्सिक्वेंट डिवीजन होगी या नहीं होगी। मेरी एस्टिमेशन ये है कि इराक की डिवीजन में कोई शख्स इंटरेस्टेड नहीं है, कोई नेबरिंग कंट्री इंटरेस्टेड नहीं है, इसलिए कि ये कुर्दिस्तान बनता है तो टर्की जाता है, सीरिया जाता है, या कोई सुन्नी शिया डिवीजन होती है तो बाकी मिडल ईस्ट की कंट्रीज भी जाती है। जब तक एक कोई ग्रेटर मिडल ईस्ट जो नक्शे बने हैं अमरीका में, जो उनकी डिवीजन हुई है ट्राइबल और एथनिक बेसिस पे, जब तक वो इम्प्लीमेंट नहीं होती, और वो उसी वक्त इम्प्लीमेंट होगी जब कोई इंटरनेशनल सिचुएशन चेंज होगी। मैं इस व्यू पे बिलीव करता हूँ कि इराक की को मुश्किलात बहुत है, लेकिन ये मुश्किलात हमने बहुत से मुल्कों में देखा है। ये लीबिया उससे बुरी हालत में है, अल्जीरिया में मैं था तो अल्जीरिया में आइडेंटिटी का यही प्रॉब्लम था, सीरिया का आपने जिक्र किया है, वहाँ पे सुन्नी शिया फसाद है, लेकिन सीरिया को सीरिया रखना तुर्की के मफाद में है क्योंकि तुर्की खुद इफेक्ट होता। तो मैं समझता हूँ कि इसकी जो टेरिटोरियल इंटेग्रिटी है ये नक्शे ऐसे बरकरार रहेंगे, लेकिन सिविल एजुकेशन, मिलिट्रीसिज्म और ये जो स्ट्रेटेजिक बातें हम लोग करते हैं ये जरूर होंगी, क्योंकि नई फोर्सेज आ रही हैं और उन फोर्सेज को डील करने का रास्ता इस्लामिक वर्ल्ड में अभी तक नहीं ढूंढ पाया।
यानी कि ये इंतशार काफ़ी अरसे तक बरकरार रहेगा। बहुत शुक्रिया, हमारे साथ थे मशरक़ वस्ता में साबिक सफ़ीर मुश्ताक महर, और यहाँ अमरीका से थे सियासी तज्ज़ियाकार साद मिर्ज़ा। बहुत शुक्रिया आप दोनों हजरात का, और खुदा हाफिज़। इससे पहले आपने सुना बलूचिस्तान से हैदर छलगरी को, उनके साथ थे डिज़ास्टर मैनेजमेंट अथॉरिटी के साबिक सरबरा डॉक्टर मोहम्मद सिद्दीक आफ्ताब, और इब्तदा में थे हमारे साथ मुहक्किक मुश्तबा राठौर, भारत से सियासी तज्ज़ियाकार ज़फ़र आगा, और पंजाब से सीनियर सहाफ़ी और तज्ज़ियाकार खालिद फारूकी। इस प्रोग्राम के लिए हमारे इंजीनियर्स थे मार्टिन क्रोसियस और रॉब मिक्लेन, प्रोड्यूसर्स अरीशा खान और मोहम्मद अरसलान शरीफ। वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं नफीसा हुद भाई, सुनने का शुक्रिया और खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
What's up Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/voaurdu ya twitter.com/urduvoa. Humse raabta kijiye urduvoa.com par. What's up Pakistan? Kya scene hai Pakistan? urduvoa.com.